السلام علیکم ورحمۃ اللہ وبرکاتہ، یہ دارالسلام اسٹوڈیو ہے۔ دارالسلام اسٹوڈیو سے تلاوت قرآن مجید، ترجمہ سیرت النبی صلی اللہ علیہ وسلم، قصص الانبیاء، خلفاء راشدین، صحابہ کرام رضی اللہ تعالیٰ عنہم، ائمہ کرام اور محدثین کے حالات و واقعات، نیز نماز، روزہ، حج اور دیگر عبادات کا صحیح طریقہ، روزمرہ کی دعائیں، بچوں کے لیے نماز اور سچی کہانیاں، اور وہ سب کچھ جسے نئی نسل کی اسلامی خطوط پر تربیت ہو سکے، آڈیو کیسٹس اور سیریز میں آپ کی خدمت میں پیش کیا جا رہا ہے۔ اور آج ہم پیش کر رہے ہیں بہنوں کے لیے تحفہ، ایک عرب مصنفہ امل بنت عبداللہ کی اس اہم ترین اور انوکھے اسلوب کی کتاب ہدیتی الیکے کو پہلے اردو زبان میں ڈھالا گیا، پھر اس کی ڈرامائی تشکیل کی گئی۔ اپنے موضوع کے اعتبار سے یہ ہر گھر کی کہانی ہے، آپ کے اپنے گھر کی بھی، بلکہ ہمارے معاشرے کی دکھتی رگ کی کہانی، جو انگنت گھروں میں پیش آنے والی ایک سنگین صورتحال کی تصویر کشی کرتی نظر آئے گی۔ یہی نہیں، یہ سی ڈی ایسے گھرانوں کی اس الجھن کا حل بھی بتائے گی۔ جی ہاں، اپنی زبانی نہیں بلکہ قرآن و حدیث کی زبانی۔ اس کو اگر آپ اپنی زندگیوں پر لاگو کر لیں گے تو ایسی تمام الجھنوں سے نجات حاصل کر لینا آپ کے لیے کچھ بھی مشکل نہیں رہ جائے گا۔ لیجئے سماعت فرمائیے دارالسلام اسٹوڈیو سے بہنوں کے لیے تحفہ۔
فائزہ، آپ ابھی نہیں جا سکتے۔
جی جی بی صاحبہ، آپ نے کیا فرمایا، میں ابھی جا نہیں سکتی؟
ہاں فائزہ، مجھے آپ سے کچھ کہنا ہے، آپ ذرا میرے کمرے میں آئے۔
جی جی، بہتر ہے۔
بیٹھے بیٹی فائزہ، گھبرانے کی ضرورت نہیں، کلاس کے دوران آج آپ کھوئی کھوئی رہیں، پہلے میں نے کبھی ایسی بات محسوس نہیں کی، آپ تو پوری کلاس میں ہونہار طالبہ ہیں، اور میں کوئی سوال پوچھتی ہوں تو آپ فر فر اس کا جواب سنا دیتی ہیں، لیکن آج ایسا نہیں ہوا۔ میں نے 3 بار آپ سے سوال پوچھا لیکن آپ اٹک اٹک گئیں، صاف ظاہر ہے آپ دماغی طور پر کلاس میں حاضر نہیں تھے۔ فائزہ، آپ کو کسی الجھن نے اپنے حساب میں لے رکھا تھا، کیا میں غلط کہہ رہی ہوں؟
سبق کے متعلق کوئی پریشانی نہیں ہے مس۔
میرا بھی یہی خیال ہے، میں تو وہ وجہ جاننا چاہتی ہوں جس نے ہماری ذہین طالبہ کے چہرے کا سکون چھین لیا ہے، پیشانی پر بل ڈال دیا ہے۔ یہ اڑی اڑی سی رنگت کسی خاص بات کا پتہ دے رہی ہے۔
وہ میں کیا بتاؤں مس صاحبہ، میں کیسے بتاؤں؟
نہیں نہیں، گھبرانے کی ضرورت نہیں، جو بات بھی ہے کھل کر بتا دوں۔ اوہو، میں آپ کی ہمدرد ہوں، رازداری کا بھی وعدہ کرتی ہوں۔ اوہو، آپ تو رونے لگی۔
میں بھلا وہ سب کیسے بتا سکتی ہوں آپ کو؟
کیوں، حیا اڑے آتی ہے؟ سنیں فائزہ بیٹی، میں آپ کو یقین دلاتی ہوں، ایک سہیلی کی طرح آپ کی بات سنوں گی اور ایک ماں کی طرح آپ کی پریشانی دور کرنے کی کوشش کروں گی۔ آپ بتائیں بھی تو بیٹا۔
جی جی، بہتر بتاتی ہوں۔ مجھے اپنے گھر کے افراد کے ساتھ ایک شادی میں جانے کا اتفاق ہوا، وہاں اتفاق سے ایک نوجوان مجھ سے ٹکرا گیا۔
سوری،
میں نے خلاکن کہا کوئی بات نہیں، وہ مسکرایا اور کہنے لگا،
یقین جانیے محترمہ، میں جان بوجھ کر نہیں ٹکرایا، جیسا کہ آج کل کے چھچورے لڑکے لڑکیوں سے ٹکراتے پھرتے، بس بے خیالی میں ایسا ہو گیا۔ آپ یقیناً یہ خیال کر رہی ہوں گی کہ میں جان بوجھ کر ٹکرایا ہوں۔
میں نے ایسی کوئی بات نہیں سوچی۔
آپ بہت اچھی ہیں، بہت صاف دل ہیں، آپ کا بہت بہت شکریہ۔
پھر
یہ کہہ کر وہ آگے بڑھ گیا، مس صاحبہ، اس کی گفتگو نے مجھے بہت متاثر کیا، الفاظ سے خلوص ٹپکتا ہوا محسوس ہوا، نہ جانے کیوں مجھے اپنا دل اس کی طرف مائل ہوتا ہوا محسوس ہوا، میں نے خود اس سے کوئی بات کہنے کی کوشش نہیں کی۔
اچھا، اور اس کے بعد آپ کو اس کا فون آیا ہوگا نا؟
جی جی، یہ کیسے جان لیا آپ نے؟
اس کے بعد یوں ہی ہوتا ہے پیاری بیٹی، آپ کے ساتھ کوئی انوکھا واقعہ نہیں ہوا، آپ بے دھڑک پوری بات بتائیں مجھے۔
جی اچھا، آپ کے الفاظ مجھے عجیب سا حوصلہ عطا کر رہے ہیں، میں یوں محسوس کر رہی ہوں جیسے آپ سے زیادہ اس وقت میرا کوئی ہمدرد نہیں۔ خیر سنیے، پہلے روز اس کا فون آیا، سچ بات یہی ہے کہ اس کی گفتگو میں مجھے کوئی خرابی محسوس نہ ہوئی، پھر تو قریب قریب روز ہی فون آنا شروع ہو گیا۔ عجیب بات ہے، وہ فون اس وقت کرتا تھا جب میں عام طور پہ گھر میں تنہا ہوتی تھی یا دوپہر کے وقت جب گھر کے افراد سوئے ہوتے تھے۔ حقیقت یہ ہے کہ مجھے خود اس کے فون کا انتظار رہنے لگا تھا۔
کہتے جائیں، میں سن رہی ہوں۔
پھر تو ہم فون پہ لمبی لمبی باتیں کرنے لگے، رات گئے تک گفتگو کا سلسلہ جاری رہا۔ چند روز قبل اس نے کہا،
فائزہ کسی نہ کسی طرح مجھ سے ملاقات کرو تاکہ ہم شادی کے بارے میں بات کر سکیں۔
بھلا یہ کیسے ممکن ہے؟
شادی سے پہلے ایک آدھ ملاقات کی شریعت اجازت دیتی ہے۔
میں خود میں اتنی ہمت نہیں پاتی کہ گھر سے نکل کر تم سے ملاقات کروں۔ تب اس نے اپنی محبت کا واسطہ دیا، لیکن میں ہمت نہ کر سکی۔ اس کے بعد 3 دن تک اس کا کوئی فون نہیں آیا۔ گزشتہ رات پھر فون آیا اور اس نے کہا،
اگر تم نے آج مجھ سے ملاقات کے بارے میں نہ بتایا نا تو میں تم سے ہمیشہ کے لیے ناراض ہو جاؤں گا۔
ہاں، اور اسی بات نے آپ کو پریشان کر رکھا ہے، یہی بات ہے نا بیٹا؟
جی جی ہاں، یہ بھی پریشانی کی بات ہے، لیکن اصل وجہ یہ ہے کہ مجھے شک گزرتا ہے کہ ہمارے تعلقات کا علم جو ہے وہ میرے گھر والوں کو بھی ہو گیا ہے۔
اچھا،
میں نے ساری بات آپ کو اپنا سمجھ کر بتا دی ہے، اب آپ بتائیں میں کیا کروں؟
آپ فکر نہ کریں بیٹا، یہاں یہ ساری بات نہیں ہو سکتی۔ آپ ایسا کریں، آج شام میرے گھر آئیں، اپنے بھائی سے کہیے گا وہ آپ کو میرے گھر پہنچا جائیں گے، وہاں میں کھل کر بات کروں گی، اللہ کی مہربانی سے آپ کا مسئلہ حل ہو جائے گا۔ اور ہاں، ایک غلط فہمی میں بھی دور کر دینا چاہتی ہوں، شریعت نے شادی سے پہلے ملاقات کی نہیں ایک نظر دیکھنے کی اجازت دی ہے۔
اچھی بات، میں چلتی ہوں، شام کو آ جاؤں گی۔
ٹھیک ہے، اللہ حافظ۔
اللہ حافظ۔ کیا میں اندر آ سکتی ہوں؟
ہاں آئیے فائزہ آئیے۔
اوہ، شاید میں غلط وقت پر آ گئی، یہاں یہاں تو آپ کے مہمان تشریف فرما ہے، میں پھر کسی روز آ جاؤں گی۔
آپ غلط سمجھی، بیٹھ جائیں۔ مائی جنت، آپ مہمانوں کے لیے چائے لے کر آئیں، ہم چائے کے دوران اپنی بات کریں گے۔ فائزہ آپ یہاں میرے ساتھ والی کرسی پر آ جائیں۔ ہاں بس یہ ٹھیک ہے،
مگر لیکن یہ محترمائیں،
انہیں میں نے بلایا ہے بیٹا، یہ میری دعوت پر آئی ہیں۔ پہلے میں تعارف کرا دوں، یہ فائزہ ہیں، میری ذہین ترین شاگردہ۔
بی بی جی، چائے حاضر ہے۔
ٹھیک ہے، شکریہ، آپ جائیں، مہمانوں کے لیے چائے میں خود بناؤں گی۔
جی اچھا۔
بیٹی فائزہ، میں نے ان خواتین کو اس لیے نہیں بلایا کہ آپ کی بات ان کے سامنے رکھوں، بلکہ انہیں اس لیے زحمت دی ہے کہ یہ اپنی زندگی کے کچھ اہم واقعات آپ کو سنائے، ان کے تجربات کی روشنی میں تم اپنے معاملے کو زیادہ بہتر طور پر سمجھ سکو گی۔ یہ ہے میری ایک پرانی شاگرد صوبیہ خالد۔ صوبیہ پلیز، میری آپ سے گزارش ہے کہ آپ آج وہ واقعہ ایک بار پھر دہرا دیں جس نے آپ کی زندگی میں ہلچل مچا دی تھی۔ اگر اللہ کا فضل اور کرم نہ ہوتا، یہ زندگی آپ کے لیے اجیرن بن جاتی۔
کہانیاں ہمیشہ اتفاقات سے شروع ہوتی ہیں، وہ بھی ایک اتفاق تھا کہ فون کی گھنٹی بجی تو معمول کے خلاف ریسیور میں نے اٹھا لیا۔ مطلب یہ ہے کہ میں عام طور پر ریسیور نہیں اٹھاتی، پرہیز کرتی ہوں، اور خواتین کو پرہیز کرنا بھی چاہیے، جب تک سخت مجبوری نہ ہو فون نہیں اٹھانا چاہیے۔ उस रोज घर के अफराद इधर उधर थे, फोन के पास कोई नहीं था, सो मैंने रिसीवर उठा लिया। फौरन ही एक बारोब मर्दाना आवाज सुनाई दी।
हेलो, अस्सलाम वालेकुम।
जी फरमाइए।
आप कौन साहब है?
जी मैं सोबिया बात कर रही हूँ, आप शायद अब्बू के दोस्त हैं, क्या इनसे बात कराऊं?
जी नहीं, मैं आप ही से बात करना चाहता हूँ।
क्या मतलब मुझसे? मैं नहीं जानती आप कौन है।
मोहतरमा फोन बंद ना कीजिएगा, गलती से रॉन्ग नंबर मिल गया था, लेकिन आपकी आवाज बहुत दिलकश है, आप मुझ पर शक ना करें। वैसे आपको इस तरह फोन नहीं बंद करना चाहिए था, क्या ये बदअखलाकी नहीं है?
देखिए आप,
चलिए आप मुझे इजाजत दें, मैं अपना तारीफ कराता हूँ। देखिए प्लीज इस बार फोन बंद ना कीजिएगा, मेरा नाम शहरयार है, यूनिवर्सिटी में फाइनल ईयर का तालिबे इल्म हूँ, गुलबर्ग में रहता हूँ, मुताले के अलावा अच्छे लोगों से दोस्ती मेरा मशगला है। अब जरा आप अपना तारीफ करा दें, शुक्रगुजार रहूंगा।
मैंने फोन बंद कर दिया, मेरा दिल धक धक कर रहा था, होश उड़े जा रहे थे। दूसरे दिन फिर उसी वक्त फोन की घंटी बजी, मेरा दिल और जोर से धड़का, और सच तो यह है कि मैं तमाम दिन उसी के बारे में सोचती रही थी। घंटी बजते ही मुझ पर अजीब कैफियत तारी हो गई, मैंने थर थर कांपते हाथों से रिसीवर उठाया। जी कौन साहब?
अल्लाह का शुक्र है रिसीवर आपने उठाया, कल आपने फोन बंद कर दिया था, अल्लाह के लिए आज ऐसा ना कीजिएगा वरना मैं बेमौत मारा जाऊंगा।
मेरा नाम सोबिया है, कॉलेज में पढ़ती हूँ, मेरे दो भाई हैं, वालिद है, वालिदा है, वालिद सरकारी मुलाजिम है, बस या और कुछ? मेरा मतलब है क्या इतना तारुफ काफी है?
शुक्रिया, बहुत बहुत शुक्रिया, मैं कल फिर फोन करूंगा।
इस तरह फोन पर होने वाली गुफ्तगू से शुरू होने वाला ये सिलसिला आगे बढ़ा। मैं महसूस करने लगी थी कि शहरयार मुझसे वाकई बेपनाह लगाव रखता है, मैं भी उसके लिए दिल में मचलने वाले जज्बात को साफ तौर पर महसूस कर रही थी। चुनाचे एक दिन उसने इजहार मोहब्बत कर दिया, वो बहुत चलाक था, जब उसका फोन आता और मेरे अलावा घर का कोई और फर्द रिसीवर उठा लेता तो वो नुस्वानी आवाज मुंह से निकाल कर कहता,
सोबिया से बात करा दे, मैं उसकी सहेली बात कर रही हूं।
मैं उसकी इस चालाकी पर बहुत हंसती। फिर एक दिन उसने कहा,
देखो सोबिया अब मुझे नहीं रह जाता, अब हमारी मुलाकात हो ही जानी चाहिए।
नहीं शहरयार, बहुत मुश्किल है, मुझे डर लगता है, मैं ऐसा नहीं कर सकती।
भाई इसमें डरने की कौन सी बात है, सहेली से मिलने का बहाना कर देना, मैं कॉलेज के बाहर अपनी गाड़ी में इंतजार करूंगा।
नहीं शहरयार, ये मुझसे नहीं होगा।
ओहो सोबिया मुझ पर भरोसा रखो, मैं कोई ऐसा वैसा लड़का नहीं हूँ, बस मैं कल इंतजार करूंगा।
अल्लाह मुझे माफ फरमाए, मैंने ऐसा ही किया, उसने अपनी गाड़ी का नंबर और रंग बता दिया था क्योंकि मैं उसे पहचानती जो नहीं थी। कॉलेज से निकलकर मैंने फौरन उसकी गाड़ी को पहचान लिया और उसमें जा बैठी। जो ही गाड़ी में बैठी मेरा जमीर मुझे मलामत करने लगा और घबराहट मुझ पर तारी हो गई। दूसरी तरफ शहरयार बहुत खुश था और मैं खौफ महसूस कर रही थी, वो खूबसूरत जरूर था लेकिन उसके चेहरे पर मुझे एक शैतानी सी मुस्कुराहट नजर आ रही थी। गाड़ी में इधर उधर की सैर कराने के बाद एक घर के सामने उसने गाड़ी रोक दी। ये तो मुझे कहाँ ले आए शहरयार?
ये मेरे दोस्त का घर है, हम कुछ देर यहाँ बैठकर बातें करेंगे, आओ डरो नहीं।
लेकिन यहाँ से गुजरने वाला हर फर्द मुझे अजीब नजरों से क्यों घूर रहा है शहरयार? ये कौन सी जगह है?
और बताता हूँ, लो सोबिया तुम इस कमरे में बैठो, मैं अपने दोस्त से मिलूं जरा।
इस कदर सजा सजाया कमरा, ऐसे कमरे तो दुल्हनों के होते हैं ना?
ओहो तुम बैठो भी, मैं अभी आया, शाबाश, डरने की जरूरत नहीं है।
अजीब सा लग रहा है यहाँ सब कुछ, ओहो, ये तो साथ वाले कमरे से शहरयार की आवाज आ रही है। दबी आवाज में ये क्या कह रहा है? दरमियानी दरवाजे से लगकर सुनना चाहिए।
देर ना करो खाला, मैं इसके 50,000 से कम नहीं लूंगा। बहुत जबरदस्त लड़की है।
ओह मालिक, ये मैं कहां फंसी? भाग सोफिया, यहां से भाग।
ओह मालिक, फिर क्या हुआ?
बस होना क्या था, अल्लाह ने बहुत मेहरबानी की कि मैंने उनकी बातें सुन ली। मैं दबे पांव वहां से निकल आई और बाहर निकलते ही भाग निकली। किस्मत अच्छी थी कि चंद गलियों में चलने के बाद एक सड़क पर आ गई, वहां से एक रिक्शा पकड़ा और घर आ गई। रात को शहरयार का फोन आया, उसने मुझे धमकी दी कि वो मुझे अगवा करेगा और मेरी वालिदैन को बता देगा कि मैं दिन भर कहां रही। ये सुनकर मैं सख्त परेशान हुई। मैंने अपनी परेशानी मोहतरमा टीचर साहबा से बयान की। शहरयार ने फोन करके मेरे वालिदैन को भी मुझसे बदजन कर दिया था। ये टीचर ही थी जिनकी वजह से उनकी बदजनी दूर हुई। वालिद साहब ने फोन का नंबर तब्दील करवा लिया। इस तरह मुझे इस झंझट से निजात मिली।
फायजा बेटा, आपने सोविया की कहानी सुनी, अब दूसरी खातून से मिलें। ये मोहतरमा मेरी एक शागिर्द की वालिदा है। इनकी दास्तान गम भी सुनने से ताल्लुक रखती है। मोहतरमा, आपसे गुजारिश है पूरी कहानी बयान करें।
यह आज से चंद बरस पहले का वाक्य है। एक खानदान की तकरीब में हमारी बेटी का राबता एक नौजवान से हो गया। हम उस नौजवान के बारे में बिल्कुल लाइलम रहे। अपनी बच्ची को कभी कभी चोरे छुपे कुछ लिखते जरूर देखा था हमने। उस वक्त हम ये ख्याल करते रहे कि अपनी किसी सहेली को खत लिख रही होगी। एक सुबह हमारी बेटी गायब हो गई। रुसवाई के खौफ से हम किसी को कुछ बताने के काबिल भी नहीं थे। अभी हम पुलिस में रिपोर्ट दर्ज कराने के बारे में सोच ही रहे थे कि वो इंतहाई बुरी हालत में घर पहुंची। वो किसी भी तरह कुछ बताने के लिए तैयार नहीं थी। उसे डराया गया, धमकाया गया, लेकिन उसने जुबान ना खोली। और दूसरी रोज उसने बिजली की नंगी तार को छू लिया और खुदकुशी जैसा हराम काम कर गुजरी। उसका ये नाम बता रहा था कि उस पर क्या क्या मत गुजर चुकी है। जिस भेड़िए ने ये काम किया था उसकी खतूत उसके कमरे से मिल गए। उस वक्त हमें पता चला वो चोरी छुपे उस बद किरदार को खत लिखा करती थी। हमने पुलिस को इतला दी, उसे गिरफ्तार कर लिया गया। तफ्तीश से मालूम हुआ कि उस दरिंदे ने उससे पहले भी कई लड़कियों को बहला फुसला कर मोहब्बत का धोखा देकर उनकी जिंदगियां बर्बाद की थी। इन बच्चियों के वालिदैन तो गैरत की खातिर खामोश रहे, लेकिन मैं क्या करूंगी खामोश रहकर जब मेरी बच्ची इस दुनिया में नहीं रही। मेरी बच्ची इस दुनिया में नहीं रही। इबरत के लिए हर माँ बाप और इस किस्म के हालात का शिकार हर बच्ची को अपनी कहानी सुनाने के लिए तैयार रहती हूँ, ताकि किसी दूसरी माँ पर वो कुछ ना गुजरे जो मुझ पर गुजर चुकी है। किसी की बेटी ऐसे घिनौने गुनाह का इंतकाम ना करे जो मेरी नादान बेटी ने किया।
मेरे मालिक, ये क्या हुआ?
इधर देखें फायजा, ये मेरी तीसरी मेहमान है, इनकी कहानी भी सुनने के लायक है।
जी जी जी, मैं हमतन गोश हूँ, एक एक लफ्ज गौर से सुन रही हूँ।
सुनो बेटी, मैं एक बदनसीब औरत हूँ। ये बदनसीबी मेरी अपनी गलती का नतीजा थी। ये दास्तान उस वक्त शुरू हुई जब अपने मोहल्ले के एक नौजवान के इशारों कुनाइयों को मोहब्बत समझ बैठी। फिर वो मुझे फोन करने लगा, बहाने बना बना कर हमारे घर भी आने लगा। इस तरह हम में ताल्लुक बढ़ा। हमारे ताल्लुक का इल्म घर वालों को हो गया। वालिदैन ने मुझे बहुत समझाया, लेकिन मैं उससे शादी पर अड़ गई। और इसकी यही वजह थी मैं बेहुदा किस्म के नावल पढ़ा करती थी, अफसाने पढ़ती थी, टीवी देखती थी, वीसीआर पर फिल्में देखती थी। इन शैतानी चीजों ने मुझे ख्याली दुनिया का इंसान बना दिया। मैं यही समझती थी मोहब्बत का ये रूप ही असल रिश्ता है। वालिदैन ने भी महसूस कर लिया कि अगर उन्होंने मेरी जिद ना मानी तो कहीं मैं उनकी रुसवाई का सबब न बन जाऊं। चुनाचे हमारी शादी हो गई।
ओह, इसके बाद क्या हुआ?
हाँ बेटी, सुनती जाओ। चंद माह बाद ही मेरे महबूब शौहर साहब ने अपना असल रंग दिखाना शुरू किया, पर पुर्जे निकालने लगा। वो बहुत दिल फेंक किस्म का आदमी वाकई हुआ था। उसके जिन इशारों कनायों पर मैं फरेफ्ता हुई थी वो तो उसकी फितरत में शामिल थे। वो सिर्फ मेरे लिए नहीं थे, मैंने उससे उसके वो जुमले याद दिलाए, वादे याद कराए। वो सुनकर हंसा और कहने लगा, वो तमाम जुमले और वादे तो फला फला फिल्म और ड्रामे के थे। ये दुनिया तो बस एंजॉय करने के लिए है। जिस तरह इंसान एक ही खाने पर इक्तफा नहीं कर सकता, इसी तरह मर्द एक ही औरत को ज्यादा अरसा गुवारा नहीं कर सकता। उसे तो भंवरे की तरह हर फूल का रस चूसना चाहिए। दरअसल वो बहुत वाहियात किस्म का इंसान था। वो दूसरी लड़कियों को घर लाने लगा, मेरे तन बदन में आग सी लग जाती, लेकिन उसे मेरी परवाह कब थी। ये हालात मैंने अपने घर के अफराद को सुनाए। उन्होंने मेरा खूब मजाक उड़ाया कि ये थी तुम्हारी पसंद जिसके लिए तुम जान देने पर तुल गई थी। उन्होंने मुझे बहुत समझाया था, मेरी आंखों पर पर्दे पड़ गए थे।
आंटी, फिर इसके बाद क्या हुआ?
ये टीचर साहब हमारी मोहल्लेदार हैं। इनके घर हर हफ्ते कुरान मजीद का दर्स होता था, अब भी होता है। शोहर की बेरुखी बड़ी तो मैं अपनी परेशानी कम करने के लिए इनका दर्स सुनने लगी। इससे मुझे हद दर्जे सुकून मिलने लगा। मैंने इन्हें गमगुसार पाया तो अपना दुखड़ा इनसे बयान कर दिया।
बहुत खूब आंटी, फिर?
इस दौरान मेरे शोहर साहब ने एक और रुख बदला। अब वो अपने दोस्तों को घर लाने लगे। उनकी ख्वाहिश थी कि मैं उन्हें भी खुश किया करूं। ये सूरतेहाल बदतर थी, बर्दाश्त से बाहर थी। मैंने फौरन इन्हें बताया, ये मेरे वालिदैन से मिली। इस संगीन सूरतेहाल से उन्हें आगाह किया। उन्होंने मुझे माफ कर दिया। उस बेहुदा इंसान से मुझे तलाक दिलवाई। अल्लाह ने मेरी मदद फरमाई। मोहल्ले के लोगों को उसकी करतूतों का बखूबी इल्म था। सब ने मुझसे हमदर्दी की। इद्दत गुजरने के बाद टीचर साहिबा ने मेरी शादी एक और शख्स से कर दी। मेरे ये शोहर इंतहाई नेक, खुश इखलाक, सौम सलात के पाबंद हैं। अब मेरी जिंदगी पुरसुकून है, मैं हर तरह से मुतमईन हूँ।
आप सबकी कहानियां सुनकर तो मेरी आंखें खुल गई हैं। अल्लाह अपना रहम फरमाए।
आज उन्होंने मुझे अपने घर बुलाया, आपके बारे में बताया कि आप एक दौराहे पर खड़ी हैं, कहीं मेरी तरह जिंदगी तबाह न कर बैठे, लिहाजा आकर इन्हें अपनी कहानी सुनाऊं। सो चली आई सुनाने, बल्कि मैं तो आप जैसी हर खातून को ये कहानी सुनाने के लिए तैयार हूँ।
आप तीनों का बेहद शुक्रिया। और फायजा, मुझे उम्मीद है इन खवातीन के तल्ख तजुर्बात आपकी रहनुमाई के लिए काफी होंगे।
जी हाँ बिल्कुल, लेकिन मैं एक दो बातें पूछना चाहती हूँ।
जरूर, क्यों नहीं, जरूर पूछें बेटा।
क्या इस तरह के सभी वाक्यात में नाकामी ही होती है, कोई कामयाबी नहीं होती?
फैजा, आपके सवाल का जवाब ये मोहतरमा देंगी, ये माहिर नफ्सियात है। जी हाँ, क्यों नहीं, इसीलिए तो आई हूँ। मेरा तजर्बा और इल्म आपके सवाल का जवाब नफी में देता है। इसकी चंद वजूहात हैं। जब मर्द और औरत अपने माहौल से बगावत करके एक दूसरे को अपनाते हैं तो दोनों एक दूसरे से बहुत ज्यादा उम्मीदें वाबस्ता कर लेते हैं। औरत ख्याल करती है इसने मर्द की मोहब्बत की खातिर अपना सब कुछ कुर्बान कर दिया है, इसलिए इसका ज्यादा हक है, इसकी मोहब्बत की कद्र दुनिया की हर चीज से ज्यादा होनी चाहिए। दूसरी तरफ मर्द भी ऐसा ही सोचता है। इस तरह दोनों एक दूसरे से हकूक हासिल करने की तगोदो में रहते हैं, जबकि हकूक अदा करना वो अपनी मोहब्बत की तौहीन समझते हैं। इस खुदगर्जाना ज़हनियत से इनके दरमियान छोटी छोटी बातों पर नोकझोंक होने लगती है। नोकझोंक फिर झगड़ों की सूरत अख्तियार कर लेती है, नतीजा तलाक की सूरत में निकलता है। यही वजह है कि हमारे मुल्क में घर से भागकर या वालिदैन की नाराजी मोल लेकर जो शादियां की जाती हैं वो मुश्किल ही कामयाब होती हैं।
کامیابی کا تناسب آٹے میں نمک کے برابر ہے۔
بالکل ایسا ہی۔ پھر ایک اور وجہ سے بھی ایسی شادیاں ناکام ہوتی ہیں۔ بعض شکی مزاج شوہر خیال کرنے لگتے ہیں جو لڑکی اپنے ماں باپ بہن بھائیوں کی عزت کو لات مار کر محض چند دنوں یا چند ماہ کی آشنائی کے بعد بھاگ کھڑی ہوئی وہ ضرور بدچلن ہوگی، وہ میرے ساتھ کس طرح پاک باز رہے گی۔ ایسے مرد احساس کمتری کا شکار ہوتے ہیں یا وہ اپنی بیوی کے مقابلے میں شکل صورت کے لحاظ سے کمتر ہوتے ہیں، وہ اس منفی سوچ کا بہت جلد شکار ہو جاتے ہیں۔ وہ بات بے بات بیوی پر شک کرتے ہیں، مثلاً کوئی فون آ جائے گا تو وہ سوچیں گے اس کے تو سارے رشتے دار اس سے ناراض ہیں، اب فون کس کا آیا ہے۔ اس کی اس مزاجی کیفیت سے بیوی چڑ جاتی ہے اور یوں معاملہ بگڑتا چلا جاتا ہے، بات بنائے نہیں بنتی۔
بالکل بجا فرمایا آپ نے۔
جی ہاں، ایک تیسری وجہ بھی سن لی۔ اگر مرد کی مالی حالت اچھی نہ ہو یا وقتی طور پر تو ٹھیک ہو لیکن بعد میں اخراجات بڑھ جانے سے مالی دشواریاں پیدا ہو جائیں تو دونوں کی محبت کا بہت جلد خاتمہ کر دیتی ہیں۔ خاندان میں تو ان کی مدد کرنے والا کوئی ہوتا نہیں، دوست احباب بھی آہستہ آہستہ قرض دے دے کر تنگ آ جاتے ہیں، ان سے منہ موڑ لیتے ہیں، اس طرح معاملہ اور بگڑنے لگتا ہے۔ یہی وہ وقت ہوتا ہے جب دونوں کو اپنی حماقت کا احساس شدت سے ہونے لگتا ہے۔ پھر حالات کی رخ اختیار کرتے ہیں، عورت مرد کو تانا دیتی ہے، اخراجات پورے نہیں کر سکتے تو شادی رچانے کی کیا ضرورت تھی۔ اس پر مرد کہہ اٹھتا ہے، تم نے بھی تو کہا تھا تنگی ترشی ہر حالت میں ساتھ دوں گی، لیکن اب تمہیں اپنے فیشن اور چٹور پن سے زیادہ محبت ہے۔
محبت کی یہ تصویر کس قدر بھیانک ہے۔
ابھی اور سنو فائدہ، ایسے میاں بیوی کبھی کبھی جرائم پیشہ بن جاتے ہیں، وہ نہ صرف خود کو برباد کرتے ہیں بلکہ معاشرے میں انارکی اور غلاظت پھیلانے کا سبب بھی بنتے ہیں۔
آپ نے بالکل ٹھیک فرمایا، ایسی مثالیں سامنے آئی ہیں۔
پھر ایک اور مسئلہ بھی ہے، بعض اوقات ایسے میاں بیوی یا دونوں میں سے کسی ایک کی اپنے والدین سے صلح ہو جاتی ہے۔ عام طور پر مرد کے گھر والے ایسا کرتے ہیں اور یہ اپنی بہو کے بارے میں دلوں میں کدورت رکھتے ہیں، خیال کرتے ہیں کہ اس نے ان کے بیٹے کو بہکایا، ان سے چھینا۔ بعض گھرانوں میں ماں پہلے ہی طے کر لیتی ہے کہ بیٹے کا رشتہ فلاں عزیزہ سے کروں گی، لہٰذا وہ بیٹے کی پسند کو کسی طرح قبول نہیں کرتے، بہت جلد لڑکی کا جینا حرام کر دیتی ہیں۔ اب یا تو لڑکی اس گھر میں بدترین زندگی بسر کرتی ہے یا پھر طلاق تک نوبت پہنچتی ہے، مطلب یہ کہ دنیا ان کے لیے جہنم کا نمونہ بن جاتی ہے۔
مجھے دنیا گھومتی ہوئی محسوس ہو رہی ہے۔
یہ اچھا ہے، اور سنیں، ایسے میاں بیوی اکثر بے یار و مددگار ہوتے ہیں، ان کے عزیز رشتہ دار مشکلات میں ساتھ نہیں دیتے، اس وقت محبت کی یہ شادی پوری طرح جنجال محسوس ہوتی ہے۔ ان باتوں سے بخوبی اندازہ لگایا جا سکتا ہے کہ محبت کی شادیاں ناکام کیوں ہوتی ہیں۔
اس میں شک نہیں، آپ کی باتوں نے میری آنکھیں کھول دی ہیں۔ آپ نے جس ہمدردی اور خلوص سے اپنے تجربات بیان کیے ہیں اس کے لیے میں آپ کی شکر گزار ہوں، لیکن ایک سوال پوچھے بغیر نہیں رہ سکتی۔
ہاں ہاں، ضرور پوچھیں فائزہ، ہم یہاں اسی لیے تو جمع ہوئی ہیں، آپ کے ذہن میں کوئی الجھن نہ رہے، کوئی سوال نہ کھٹکے۔
سوال یہ ہے کہ یہ محبت کیا چیز ہے؟ اللہ تعالیٰ نے جن سے مخالف میں جو کشش رکھی ہے وہ تو فطری ہے، اس کشش میں اگر خلوص شامل ہو جائے تو کیا یہ محبت کے زمرے میں نہیں آتا؟
مجھے اندازہ تھا فائزہ آپ اس قسم کا کوئی سوال پوچھیں گی۔ یہاں ایک اور تجربہ کار خاتون موجود ہیں، آپ کے سوال کا جواب وہ دے گی۔ یہ ایک بڑی جامع کی معلمہ ہے، دین کا وسیع علم رکھتی ہے۔
جی ہاں، کیوں نہیں، عرض کرتی ہوں۔ بیٹی فائزہ، بات دراصل یہ ہے کہ ماں باپ، بہن بھائیوں، عزیز رشتہ داروں اور دوست احباب میں جو محبت اور تعلق ہوتا ہے وہ کبھی متنازع نہیں بنتا۔ مسئلہ صرف اسی محبت سے پیدا ہوتا ہے جس کے متعلق آپ نے سوال کیا۔ دراصل یہ انسان کے جنسی جذبات کا معاملہ ہے، جس طرح کھانا پینا، سونا، آرام کرنا انسان کی ضرورت ہے، اسی طرح جنس بھی ضرورت ہے۔ جنسی جذبے کی تسکین انسان کا حق ہے، لیکن جس طرح انسان کھانے پینے میں احتیاط کرتا ہے، کوئی زہریلی چیز نہیں کھاتا، بد ذائقہ چیز نہیں کھاتا، اسی طرح جنس کے معاملے میں احتیاط لازم ہے۔ بس اگر اس پہلو پہ انسان غور کر لے تو وہ سوال حل ہو جاتا ہے جو آپ کے ذہن میں پیدا ہوا۔ اب آپ پر یہ بات واضح ہو گئی ہوگی کہ اس محبت کا تعلق ایثار اور قربانی سے نہیں، صرف جنس سے ہے۔ اگر آپ میں سے کسی کو میری بات سے اختلاف ہے تو آگاہ کریں۔
محترمہ، اگر مرد اور عورت کی محبت کا تعلق صرف جنس سے ہے تو پھر محبوب کے لیے قربانی
اور اسار کی جو بے شمار داستانیں سننے میں آتی ہیں ان کی حقیقت کیا ہے؟
دیکھیے، میں نے یہ نہیں کہا کہ مرد اور عورت کے تعلق سے جو محبت وجود میں آتی ہے اس میں ایثار اور قربانی کا جذبہ نہیں ہوتا۔ یہ جذبہ تو دو چوروں کے درمیان بھی ہو سکتا ہے۔ دراصل جب کبھی انسان کسی دوسرے کے احسان تلے رہے گا، اس کی نیک فطرت اسے قربانی پر ابھارے گی۔ یہی جذبہ اللہ سے تعلق کی بنیاد ہے۔ لیکن دیکھنا یہ ہے کہ جس بنیاد پر یہ محبت وجود میں آ رہی ہے وہ کیا ہے۔ مثلاً والدین اور اولاد کے درمیان جو محبت ہے، اس کی بنیاد والدین کی نزدیک یہ ہے کہ اولاد ان کے وجود کا حصہ ہے، ان کی نیک نامی، پہچان اور بڑھاپے میں سہارے کی باعث ہے۔ جبکہ اولاد کے لیے والدین سے محبت کی بنیاد یہ ہے کہ وہ ان کے وجود کا باعث بنے ہیں۔ ان کی پرورش اور تربیت کی ذمہ داری اللہ نے ان پر ڈالی ہے۔ اسی طرح مرد اور عورت کے درمیان تعلق کی اصل وجہ ایک دوسرے سے جسمانی اور روحانی سکون کا حصول ہے۔ قرآن کریم میں اس پہلو کو ان الفاظ میں واضح کیا گیا ہے: وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنْفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً۔ یعنی اللہ کی نشانیوں میں سے ایک نشانی یہ ہے کہ اس نے تمہاری جنس سے تمہارے لیے بیویاں پیدا کی تاکہ تم ان سے سکون حاصل کرو، اسی لیے تمہارے درمیان محبت اور رحمت پیدا کرتی۔ یہ سورہ روم کی آیت ہے، چنانچہ یہ بات طے ہے اور اس میں کسی کو اختلاف نہیں۔ قرآن کی شہادت آ جانے کے بعد اختلاف ہونا بھی نہیں چاہیے کہ ہر مرد اور عورت کے درمیان تعلق و محبت کی اصل بنیاد جنس ہے، اور جنس کی تسکین کے لیے ایک مسلمان کو ان تمام حدود و قیود کا پابند ہونا چاہیے جو اللہ تعالیٰ نے اس کے لیے مقرر کی ہیں۔ چنانچہ اس بارے میں اللہ اور اس کے رسول محمد صلی اللہ علیہ وآلہ وسلم کا فرمان یہی ہے کہ جنسی تعلق صرف اور صرف نکاح کے ذریعے استوار کیا جا سکتا ہے۔ مرد اور عورت کے درمیان محبت بھی نکاح کے بعد ہی ہوتی ہے، نہ کہ نکاح سے پہلے۔
بات اب بالکل واضح ہو گئی ہے، اور وہ یہ کہ محبت کا اظہار دراصل مرد اور عورت کا ایک دوسرے سے جنسی راحت حاصل کرنے کا خوبصورت اظہار ہے، اور یہ ایک ایسی حقیقت ہے جس کا اقرار مسلم ہی نہیں غیر مسلم بھی کرتے ہیں۔ اوہو، میں محسوس کر رہی ہوں صوبیہ صاحبہ اس موقع پر آپ کچھ پوچھنا چاہتی ہیں، تو ضرور پوچھئے۔
جی ہاں، شکریہ، آپ نے میری ذہنی کیفیت کو بھانپ لیا، آپ واقعی ماہر نفسیات ہیں۔ یہاں ذہن میں سوال ابھرتا ہے کہ اسلام ایک طرف تو یہ کہتا ہے کہ جنس کا جذبہ ایک حقیقی جذبہ ہے، اور اس کے لیے اللہ تعالیٰ نے مرد اور عورت کے درمیان محبت کا داعیہ پیدا کیا، ساتھ ہی وہ کہتا ہے کہ اس جذبے کو نکاح کے بعد ہی پورا کیا جا سکتا ہے۔ سوال یہ ہے کہ اس سے پہلے کیا انسان انسان نہیں ہوتا؟ اس کے دل میں جنسی جذبے کی تسکین کی خواہش نہیں ہوتی؟ جنسی مخالف کے لیے محبت پیدا نہیں ہوتی؟
صوبیہ صاحبہ کا سوال اہم ہے، اور میں دیکھ رہی ہوں کہ فائزہ کے چہرے پر بھی یہ سوال سن کر مسکراہٹ ڈوب رہی ہے، گویا ان کے ذہن میں بھی یہ سوال ابھرا تھا اور صوبیہ صاحبہ نے یہ سوال پوچھ کر گویا ان کے دل کی بات کہہ دی ہے۔ لہذا آپ سے درخواست ہے اس کے ذہن میں پیدا ہونے والی اس خلش کو دور کریں۔
یہاں مجھے ایک واقعہ یاد آ گیا، کیا بتاؤں، اس بچی پر کیا قیامت گزر گئی تھی، لیکن پھر ایک شخص سامنے آیا، اس کا کردار مجھے آج تک یاد ہے۔ ایک وہ لڑکا تھا جو اس بچے کی زندگی میں چور راستے سے داخل ہو گیا، ایک وہ تھا جس نے سب کی موجودگی میں اسے اپنا لیا۔ میرا خیال ہے یہ بات آپ کی سمجھ میں نہیں آئے گی، میں تفصیل سے ہی سنا دوں، اس طرح ہماری بیٹی فائزہ اور زیادہ مطمئن ہو جائے گی۔ اپنی کہانی اس بچی نے مجھے خود سنائی۔ جب اس کے ساتھ وہ سانحہ پیش آیا تو دنیا اس کے لیے تاریخ ہو گئی، اسے کچھ سجھائی نہ دیا۔ ان کے گھرانے میں پردے کا کوئی خیال نہیں رکھا جاتا تھا، جس عزیز رشتے دار کا جی چاہتا منہ اٹھائے چلا آتا۔ وہ لڑکا تو پھر اس کے والد کے گہرے دوست کا بیٹا تھا، اس سے پردہ کون کرتا۔ نتیجہ یہ کہ جب دونوں ایک دوسرے کی طرف متوجہ ہوئے تو پھر آنا جانا اور بڑھا، پھر تو نوبت یہاں تک پہنچی کہ لڑکا بغیر کسی بہانے کے بھی آنے لگا۔ ماں باپ نے کوئی توجہ نہ دی، انہوں نے یہی خیال کیا دونوں پڑھے لکھے ہیں، جدید دور کے ہیں، اس جدید دور میں تو لڑکے لڑکیاں ایک دوسرے سے ملتے ہی ہیں، اور پھر اس میں برائی بھی کیا ہے،
अगर उन्हें पसंद किया तो दोनों की शादी कर देंगे। सच तो ये है कि लड़की के वालिदैन को वो लड़का बहुत पसंद था। उनका भी यही ख्याल था, अगर उसके वालिदैन की तरफ से रिश्ता आ जाए तो वो फौरन हाँ कर देंगे।